यो रेडियो नेपाल हो, अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतसँग भएका सम्झौता नेपाल र नेपालीको हित एवं आर्थिक विकासको पक्षमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा स्पष्ट। बागमती प्रदेश सरकारको एक वर्षीय उपलब्धि सार्वजनिक। यौन शोषण तथा व्यक्ति बेपत्ता आरोप लागेका रामबहादुर बमजन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा सार्वजनिक। क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा 8 वर्ष कैद, 3 लाख जरिवाना र 2 लाख क्षतिपूर्ति भराउन जिल्ला अदालत काठमाण्डुको फैसला। र जापानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 203 पुग्यो, 68 जना अझै बेपत्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत सरकारसँग भएको सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको र केही दिनमै पञ्चेश्वर बहुद्देशीय आयोजनाको काम शुरू हुने बताउनु भएको छ। भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा भारतसँग भएको सम्झौता नेपाल र नेपालीको वृहत्तर हित र आर्थिक विकासको पक्षमा भएको उहाँले बताउनुभयो। कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सामुदायिक विकासमा प्रभाव पार्ने आयोजना, विद्युत व्यापार र न्यानो सेटेलाइट सम्बन्धी सम्झौता नेपालकै हितमा हुने गरी भएको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताउनुभयो।
पञ्चेश्वर अब अन्तिम चरणमा पुगेको छ, डीपीआर फाइनल गर्ने कुरा हामी सबैलाई थाहा छ, त्यो दुवै देशको राष्ट्रिय हितमा छ भन्ने कुरामा हामी सबै सहमतै छौं। त्यसलाई अन्तिममा पनि मेरो भारत भ्रमणको क्रममा जो वातावरण बन्यो त्यो कारणले पञ्चेश्वर अगाडि बढ्दैछ र मलाई विश्वास छ आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ, त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ।
प्रधानमन्त्री प्रचण्डले चिनिया ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुली किन्न भने भारतले आनाकानी गरेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपालबाट आगामी 10 वर्षमा भारतले 10,000 मेगावट बराबर विद्युत किन्ने सम्झौता भएको थियो। भारतीय विदेश मन्त्री एस जयशंकर यही पुष 19 गते नेपाल भ्रमणमा आएका बेला त्यस सम्बन्धमा दुई देशका अधिकारीहरूबीच विद्युत व्यापार लगायतका विषयमा समझदारी भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य र राष्ट्रहरूबीच एकता र ऐकबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढ़ाउन नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सार्कका अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिन आफू आशावादी रहेको बताउनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुर्गम क्षेत्रको जनजीवन मूल प्रवाहमा ल्याउन नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। नेपाल टेलिकमबाट रूकुम पूर्वको रूकुमपोट र रूकुम पश्चिमको मुसिकोटमा अप्टिकल फाइबर ट्रान्समिसन लिंक पुर्याई फोन इन्टरनेट र टेलिभिजन सहितको एफटीटीएच सेवाको हिजो सिंहदरबार स्थित मन्त्रालयबाट भर्चुअल रूपमा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले नेपाल टेलिकमको सेवालाई चाँडै नै 77 जिल्लामा विस्तार गर्ने गरी कार्य गरिरहेको बताउनुभयो।
सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको कुरा हामी सबैलाई थाहा छ। अहिले हामी 74 जिल्लामा यो पुग्यौं र 3 जिल्ला बाँकी छन् र 2 जिल्ला अनि हुम्ला र डोल्पामा हामी छिटै पुर्याउने तयारीमा पनि छौं। मुगुमा अलिकति समय लाग्छ, यही आर्थिक वर्षमै हामी 2 जिल्लामा पुर्याइसक्ने र अर्को आर्थिक वर्षमा अर्को तेस्रो जिल्ला पनि पुर्याएर हाम्रा 77 जिल्लामा हामी त्यो पुर्याउने प्रक्रियामा छौं। त्यसकारण मैले हाम्रा टेलिकमका सबै साथीहरूसँग जसरी नेपाली जनताले हाम्रो दूरसञ्चार भनेर जसरी अपनत्व ग्रहण गरेर त्यो अपनत्वको भाव अनुसार यहाँहरूले बाँकी 3 जिल्लामा पनि छिटो भन्दा छिटो यसलाई अगाडि बढाउने गरी प्रयत्न गर्नुहुनेछ र त्यसका निम्ति आवश्यक सहजीकरणका निम्ति मन्त्रालय सदैव तत्पर छ।
मन्त्री शर्माले सरकारले सूचना र प्रविधिको विकास तथा विस्तारलाई उच्च प्राथमिकता दिएकाले अप्टिकल फाइबर सेवाको सहज पहुँच र विस्तारले आम नागरिकको सामाजिक आर्थिक जीविकामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले मुलुकका सबै भागमा नेपाल टेलिकमको भोइस र डेटा सेवा विस्तार गरी आम नागरिकको सहज पहुँचमा पुर्याउन आवश्यक रहेको बताउनुभयो। पश्चिम जिल्ला सहित हालसम्म 74 जिल्लामा नेपाल टेलिकमको अप्टिकल फाइबर सेवा विस्तार भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रामबहादुर बमजन भनिने रामलाल बमजनलाई हिजो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। मंगलबार साँझ पक्राउ परेका बाराको निजगढ़ स्थित रतनपुरी स्थायी घर भएका 34 वर्षीय बमजनलाई सीआईबीले हिजो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले 4 तला माथिबाट हाम फालेर भाग्न खोजेका बेला बमजनलाई काठमाण्डुको बुढा नीलकण्ठ स्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उनको साथबाट 30,92,000 नेपाली रूपियाँ बराबरका विभिन्न 17 देशका मुद्राका साथै 3,03,75,000 रूपियाँ बरामद गरिएको छ। उनी विरूद्ध यौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो। सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिको म्याद माघ 15 गतेसम्म थप गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्री मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषबाट 2 अर्ब रूपियाँ विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। मन्त्री शर्माले सो रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिने बताउनुभयो।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मौजदात रहेको रकम मध्येबाट विपद व्यवस्थापन कोषमा 2 अरब रूपियाँ उपलब्ध गराउने भन्ने छ। यो खास गरेर भूकम्पबाट प्रभावित जिल्लाको त्यहाँको कामको लागि यो रकम उपलब्ध गराइएको हो। सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा युगाण्डाको राजधानी कम्पालामा यही 5-6 मार्च 2080 आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको 19 शिखर सम्मेलन तथा सो अघि 3-4 मार्च 2080 हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा र 1-2 मार्च 2080 हुने उच्च पदाधिकारीको बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने भन्ने भएको छ। प्रधानमन्त्रीदेखि परराष्ट्र सचिवसम्मको नेतृत्वको यो टोली हुनेछ।
यस्तै बैठकले प्रधानमन्त्रीको नेतृत्वमा युगाण्डाको राजधानी कम्पालामा आगामी माघ 5 र 6 गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको 19 शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षीय कार्यकालमा सकारात्मक काम गरेको बताउनु भएको छ। सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका काम कार्यवाही सार्वजनिक गर्दै हिजो मुख्यमन्त्री जमकट्टेलले यस अवधिमा प्रदेश सरकार तथा कानूनी मन्त्री परिषदका 24 बैठक सञ्चालन भई 138 निर्णय गरिएको साथै प्रदेश सभा समक्ष पेश भएका 7 ऐन जारी भएको जानकारी दिनुभयो। प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानून तथा नीतिहरू तर्जुमा गरिएको भन्दै मुख्यमन्त्री जमकट्टेले प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य शुरू गरिएको जानकारी दिनुभयो। प्रदेश सरकार मातहतका मन्त्रालय निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वित्तीय विकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको उहाँले बताउनुभयो। मुख्यमन्त्री जमकट्टेले संघ अन्तर प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहसँग सहकार्य र समन्वय गर्नेमा उल्लेखनीय प्रगति भएको बताउँदै प्रदेशभित्रका स्थानीय तहको क्षमता विकासका लागि सरकारले गरेको वित्तीय हस्तान्तरण लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा योगदान पुगेको बताउनुभयो। नीतिगत संस्थागत र कार्य प्रक्रियागत सुधारबाट सार्वजनिक सेवा प्रवाह जनमैत्री र शासन व्यवस्था जवाफदेही एवं पारदर्शी भई सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाई थियो। सरकारले संविधान प्रदत्त अधिकार सम्बन्धी सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश निजामती सेवा ऐन स्वीकृत भए संगठन संरचना तथा दरबन्दी व्यवस्थापन भएको सड़क खानेपानी सिंचाई लगायत भौतिक पूर्वाधार विकास प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना प्रदेश उच्च शिक्षा परिषद गठन प्रदेश शिक्षा नीति निर्धारण प्रदेश अस्पतालको स्तरोन्नति गरी विपन्न असहायका लागि निशुल्क रूपमा स्वास्थ्य सेवा र अस्पतालमा सैया मार्फत स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच बढ़ाउन प्रदेश सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले महत्वपूर्ण ऐन बन्न नसक्दा संघीयता पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। संचारकर्मीसँग हिजो चितवनमा कुरा गर्नुहुँदै अध्यक्ष तिमल सिन्हाले संघीयताका धेरै विषय कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेको बताउनुभयो। प्रहरी समायोजन सम्बन्धी ऐन निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको बताउनुहुँदै अध्यक्ष तिमल सिन्हाले हिउँदी अधिवेशनमा ती ऐन बन्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ। पार्टीको हिजो बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट संकलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। त्यसै गरी बैठकले राष्ट्रिय सभामा सत्ता साझेदार दलका उम्मेद्वारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्न समेत आह्वान गरेको छ। आगामी माघ 14 र 15 गते पार्टीको केन्द्रीय परिषदको बैठक बस्ने निर्णय समेत गरेको छ। उक्त बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ। त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट संकलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ। उक्त सुझाव केन्द्रीय परिषदको बैठकमा प्रस्तुत गरिने प्रवक्ता खतिवडाले बताउनुभयो। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति संवेदनशील विषय भएकाले आआफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। रक्षा मन्त्रालयमा हिजो भएको राष्ट्रिय सुरक्षा नीति 2075 कार्यान्वयनको एकीकृत कार्ययोजना 2077 प्रगति समीक्षा कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सबै मन्त्रालय नेपाली सेना सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरूले पूर्ण स्वामित्व र अपनत्व लिँदै गम्भीर ताका साथ जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताउनुभयो। उप प्रधानमन्त्री खड्काले कार्ययोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषय एक हप्ताभित्र उपलब्ध गराउन ध्यानाकर्षण समेत गराउनुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास बैरागीले राष्ट्रिय सुरक्षा नीति सरकारका अरू नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने औल्याउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उज्यालो काठमाण्डुका लागि तीनवटै सरकारको सहकारी जरूरी रहेको बताउनु भएको छ। काठमाण्डु उपत्यकाभित्रका स्थानीय सरकारका प्रमुखको संगठन मेयर फोरमसँग हिजो मन्त्रालयमा छलफल गर्नुहुँदै मन्त्री बस्नेतले सरकारले शहर उज्यालो कार्यक्रमलाई अगाडि बढ़ाएकाले त्यसलाई थप विस्तार गरेर जाने सोचका साथ काम भइरहेको बताउनुभयो। मन्त्री बस्नेतले सड़क बत्तीको बक्यौता बापतको रकमको सन्दर्भमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग आवश्यक निर्णयका लागि सामूहिक पहल जरूरी रहेको उल्लेख गर्नुभयो। कर्मचारी संचय कोषले आगामी फागुन 1 गतेदेखि संचयकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ। कोषले हिजो सूचना जारी गर्दै यसअघि संचयकर्तालाई मात्र उपलब्ध गराइदै आएको सो सुविधा संचयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाएको छ। कोषले 2076 सालदेखि संचयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढ़ीमा 1,00,000 र 12 घातक रोगको हकमा सेवा अवधि भरमा 10,00,000 रूपियाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ। आगामी फागुन 1 गतेदेखि संचयकर्ताका पति वा पत्नीलाई पनि सो सुविधा प्रदान गरिने कोषले जनाएको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत महिनाको पहिलो सातादेखि हुने भएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भूकम्पका कारण क्षतिग्रस्त बनेका विद्यालय मध्ये 1-2 मात्रै परीक्षा केन्द्र सार्नुपर्ने अवस्था देखिएको बताउनुभयो। जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बत्ती भरपर्दो नहुँदा स्थानीयले शास्ति पाउन थालेका छन्। विद्यार्थीदेखि स्थानीय व्यापारी तथा उपभोक्ताहरू राष्ट्रिय प्रसारण लाइनको बत्ती अनियमित हुँदा समस्यामा परेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
जुम्लामा 11 केबीको राष्ट्रिय प्रसारण लाइन पुगेको 2.5 वर्ष बित्यो। 2078 साल साउन 18 गते जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। नियमित बत्ती अभावको समस्या झेलिरहेका जुम्लावासी राष्ट्रिय प्रसारण लाइन पुगेसँगै अँध्यारो मुक्त हुने आशामा थिए। तर शुरूआतदेखि अनियमित हुँदै आएको राष्ट्रिय प्रसारण लाइन अहिले पनि उस्तै छ, जसका कारण उपभोक्तादेखि विद्यार्थी मर्कामा छन्। स्थानीय व्यापारी खडानन्द न्यौपाने:
समस्या चाहिँ सानातिना कम्पनीहरू डिप फ्रिजहरू चलेका छैनन्, मान्छे अन्धकारमा छ, विद्यार्थीको चाहिँ ट्युसनको अवस्था छ, उनीहरूले पढ्न पाएका छैनन्। कालीकोटमा चाहिँ जुम्लाको लागि मुख्य ट्रान्समिटर त्यहाँ भएको हुँदा त्यहाँबाट पनि गडबड भइरहेको छ।
राष्ट्रिय प्रसारण लाइनको बत्ती प्राय गएर नै आए पनि मोबाइलसम्म चार्ज गर्ने पावर नपुग्ने, अत्यावश्यक समयमा बत्ती जाने र बत्ती अभावकै कारण इन्टरनेट समेत नचल्ने जस्ता समस्याले राष्ट्रिय प्रसारण लाइनको बत्तीले शास्ति दिएको चन्दनाथ नगरपालिकाका स्थानीय पूर्ण सिंह कठायतले बताउनुभयो।
सामान्य चार्ज गर्नेदेखि लिएर नेट चल्दैन, ब्याङ्किङ कार्यक्रममा बाधा परेको छ, अब हस्पिटलमा पनि असुविधा गर्न, अब एक्सरे गर्दाखेरि पनि अनेक किसिमको बाधाहरू व्यवहार आइरहेको छ।
11 केबी प्रसारण लाइनको दूरी लामो हुनु, सुर्खेत दैलेख र कालीकोटमा प्राय बिग्रिनु र बीचबीचमा सब स्टेशनहरू नहुनुले बत्ती आउने जाने भइरहेको छ। हिउँदको समयमा लोड बढ़ी हुने भएकाले बत्तीको भोल्टेज कम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख राम आशिष शाहले बताउनुभयो। प्रदेश राजधानी सुर्खेत पछिको ठूलो शहर जुम्लामा नाम मात्रको राष्ट्रिय प्रसारण लाइन पुग्दा स्थानीयले पाएको शास्तिलाई मध्यनजर गर्दै दिगो र भरपर्दो बिजुली व्यवस्थापनमा तीनै तहका सरकारले ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
अब अन्तर्राष्ट्रिय समाचार। जापानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 230 पुगेको छ र अझै 68 जना बेपत्ता भएका स्थानीय अधिकारीहरूले जनाएका छन्। सुजु शहरमा 91, बजीमा 81, अनमिजुमा 20, नानाओमा 5, नोटोमा 3, सिका र हाकुईमा 1-1 जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रभावित क्षेत्रमा भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान केन्द्रित गरिएको छ। प्रभावित क्षेत्रमा सड़क अवरूद्ध भएका कारण करिब 3,100 व्यक्ति राज्यको सहज पहुँच भन्दा टाढा बस्न बाध्य भएको बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश रणमहतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाखमा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनुभएको छ। भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट 2024 सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरू र लगानीकर्तालाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर महतले निम्तो दिनुभएको हो। अर्थमन्त्री डाक्टर महतले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराउनुभयो। अर्थमन्त्री डाक्टर महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिकल्पना गर्नुभएको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल नेपाल लगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो। आगामी वैशाख 16 र 17 गते नेपालमा लगानी सम्मेलनको आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न सरकारले छानबिन समिति गठन गरेकोमा त्यसको स्वागत गरेको छ। महासंघले बुधबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो अनुरोध अनुसार डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न गठित छानबिन समितिले समस्याको दीर्घकालीन समाधान पहिल्याउनु पर्नेमा जोड़ दिएको छ। महासंघले तत्काल काटिएका लाइन जोड्न तथा उद्योगहरूले निर्बाध रूपमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लगायत सम्बन्धित सम्पूर्णमा अपील पनि गरेको छ। महासंघले आर्थिक मन्दीको समयमा निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएर आगामी दिनमा पनि निजी क्षेत्रका गतिविधिलाई असर पर्ने काम कहीँ कतैबाट नहुनेमा महासंघ आशावादी रहेको बताएको छ। यसै गरी नेपाल चेम्बर अफ कमर्सले पनि डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसूल सम्बन्धमा न्यायोचित समाधानका लागि छानबिन समिति गठन गर्ने सरकारको कदम स्वागत योग्य भएको बताएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, लोड सेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत महसूलबारे विद्युत प्राधिकरण र उद्योगीबीच मत भिन्नता हुँदा त्यसले समग्र लगानी र व्यवसाय मैत्री वातावरणमा असर पर्ने देखिएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई 8 वर्ष कैदसहित 3 लाख जरिवाना र 2 लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। जिल्ला अदालतले बुधबार सजाय निर्धारण गर्दै उनलाई सजाय, जरिवाना र क्षतिपूर्ति निर्धारण गरेको हो। जबरजस्ती गर्ने मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो। यसअघि जिल्लाले पीड़ितलाई बालिक ठहर गरेको थियो। गौशाला 26 परेको मानसिक असरलाई समेत ख्याल गर्दै 2 लाख क्षतिपूर्ति भराउने जिल्लाको फैसलामा भनिएको छ। नेपाल एफएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा जारी 34 राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो। एपीएफले गण्डकीलाई 25-23, 25-20 र 25-15 पराजित गरेको हो। यो जितसँगै एपीएफ विभागीय टोली पुलिससँग फाइनलमा भेट्ने भएको छ। यता दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो। पुलिसले आर्मीमाथि 25-21, 25-23 र 25-19 जित निकालेको हो। अब बिहिबार हुने फाइनल खेलमा एपीएफ र पुलिसले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै तेस्रो स्थानका लागि आर्मी क्लब र गण्डकीले खेल्नेछन्। झिङटुङ क्रस कन्ट्री दौड़को 8 संस्करण माघ 6 गते हुने भएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो। नुवाकोट स्थित बेलकोट गढी नगरपालिका वार्ड नम्बर 5 आयोजना हुने प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक परिवार नेपालले गर्नेछ। प्रतियोगिता वार्ड नम्बर 5 स्थित कोलपु टारबाट शुरू भई बेलिनी छाप, राजओडार, खड्का छाप, सालचौर हुँदै फेरि कोलपु टारमा आएर समाप्त हुनेछ। यो दौड़को दूरी 13.4 किलोमिटर कच्ची बाटो रहेको छ। प्रतियोगितामा खुला महिला पुरूष, स्थानीय पुरूष, भेटरान खुल्ला पुरूष, खुल्ला जुनियर 16 वर्ष मुनिका छात्र छात्र, स्थानीय 16 वर्ष मुनिका छात्र छात्र, 45 माथिका स्थानीय पुरूष र स्थानीय आमा सम्म गरी 10 विधा समेटिएको छ। नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेश समितिको आयोजनामा 27 र 28 गते जीपी कोरेला स्मृति प्रथम श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। 7 विधामा हुने खेल 7 प्रदेश र बागमती प्रदेशका जिल्ला एनटीयूमा आबद्ध महिला र पुरूष गरी 232 जना खेलाड़ीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 17 देखि 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:27 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतसँग भएका सम्झौता नेपाल र नेपालीको हित एवं आर्थिक विकासको पक्षमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा स्पष्ट। बागमती प्रदेश सरकारको एक वर्षीय उपलब्धि सार्वजनिक। यौन शोषण तथा व्यक्ति बेपत्ता आरोप लागेका रामबहादुर बमजन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा सार्वजनिक। क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा 8 वर्ष कैद 3 लाख जरिवाना र 2 लाख क्षतिपूर्ति भराउन जिल्ला अदालत काठमाण्डुको फैसला। र जापानमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 203 पुग्यो, 68 जना अझै बेपत्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।